الحمد لله رب العالمين الصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الذين يستمعون القول فيتبعون أحسنه أولئك الذين هداهم الله وقال الله تعالى إن في ذلك لذكرى لمن كان له قلب والقسم والشهيد صدق اللہ علیہ العظیم و صدق رسول النبی الکریم. معزز خواتین و حضرات, یہ آیت کریمہ ہمیں بہت ہی زیادہ ایک انتہائی سمجھ کی بات سمجھانے والا ہے. اللہ کرے کہ ہم اس کو اچھی طرح سمجھ جائیں. یعنی جو لوگ دین کی بات کو غور سے سنتے ہیں, اللہ جل شانہ اپنی نبی سے فرماتے ہیں کہ ان لوگوں کو خوشخبری دے دیں غور سے جو سنتے ہیں. قرآن ہدایت کی کتاب ہے, اس سے بھی ہدایت اس کو ملتی ہے جو کہ جس کا دل بنا ہو یا پھر وہ کان لگا کر سننے والا ہو. اس کا مطلب یہ ہے کہ جس کا دل بنا ہوگا وہ یقیناً اس چیز کو خود ہی جانتا ہوگا, اس کو کسی کو بتانے کی ضرورت نہیں ہوگی, وہ قرآن پاک سے ہدایت لے سکے گا. لیکن جس کا دل نہیں بنا تو وہ تکلفاً اپنے آپ کو محتاج سمجھ کر قرآن کی طرف کان لگا دے کہ اللہ پاک کا میرے لیے کیا حکم ہے, اس سوچ کے ساتھ کہ اللہ تعالیٰ کا میرے لیے کیا حکم ہے. یہ چیز انسان کو انسان بناتی ہے. اصل میں دین جو ہے یہ دو بنیادوں پہ کڑا ہے مضبوط. اللہ جل شانہ کے توحید عظمت کا ادراک, اللہ تعالیٰ سے سب کچھ ہونے کا یقین, اسی کے سامنے اپنے محتاجی, اور دوسرا ادب. اور ادب اصل میں اس کا براہ راست اثر ہے. براہ راست اثر اس طرح ہے کہ جو شخص اللہ کو ایک جانتا ہے, ایک جاننے کا مطلب یہ کہ میرا ملجا ماوا تو یہی جگہ ہے, مطلب میں صرف اللہ پاک ہی سے لے سکتا ہوں, کوئی اور تو مجھے دے نہیں سکتا, تو اس وجہ سے وہ اللہ جل شانہ سے کیسے مانگے گا؟ اپنے آپ کو انتہائی محتاج سمجھ کر مانگے گا, اور پھر اس کا بہت خیال لگے گا اللہ پاک کا, اللہ پاک کے نشانیوں کا, شاعر اللہ کا, اللہ پاک کی طرف سے جو حکم آتا ہے اس کا, اللہ پاک کی بات کا. یہی ادب ہے اللہ والوں کا. یہ جس چیز کا بھی اللہ جل شانہ کے ساتھ تعلق ہوگا وہ ظاہر اس کی طرف زیادہ متوجہ ہوگا اور اس کی شان میں کوئی کمی نہیں کرے گا, اپنی طرف سے کوئی کام ایسا نہیں کرے گا جس سے اس کی شان میں کمی نظر آتی ہو. یہی ادب ہے. تو ادب جو انسان کرتا ہے تو اس کا مطلب اس کا توحید بھی پکا ہے, اور جو ادب نہیں کرتا صحیح معنوں میں, جو ادب صحیح معنوں میں کرتا ہے اس کا توحید بھی پکا ہے, جو ادب نہیں کرتا اس کا توحید کا بھی مسئلہ ہے, کیونکہ وہ اللہ پاک کے ساتھ اس کا تعلق نہیں بنا ہوا, وہ چیز نہیں بنا ہوا. مثلا جو قرآن کا ادب نہیں کرتا تو اس کا مطلب کیا ہے؟ یعنی اس کو اللہ کی بات کا احساس نہیں ہے. جو حدیث کا ادب نہیں کرتا تو اس کو حضور صم کا احساس نہیں ہے, حضور صم کا احساس نہیں تو اللہ پاک کی بات کا احساس نہیں. ہاں جی, یعنی جو بھی خانہ کعبہ کا ادب نہیں کرتا تو اس کا مطلب ہے کہ اس کو اللہ جل شانہ کے اس عظیم نشانی کی احساس نہیں ہے. तो इसका मतलब यह है कि दोनों आपस में मिले हुए हैं, अदब और तौहीद। तो एक जगह पर बिल्कुल इनको साथ ही रखा गया है और ये फरमाया कि जो आसमान से गिरा, जिसने शिर्क किया, वो ऐसे जैसे आसमान से गिरा और या फिर किसी परिंदे ने उसको चुक लिया या फिर किसी काई में गिर के तार तार हो गया, उसके पाश पाश हो गया, ये तो शिर्क मजम्मत फरमाई गई। और साथ ही फरमाया कि यही बात है, यही बात है जाहिर वमयुअज़्ज़िम शाअल्ला फ़इन्नहा मिन तक़्वल क़ुलूब, तो जो शाअल्ला के ताज़ीम करता है वो उनके दिलों की तकवा की वजह से। अब देखिए साथ ही फरमाया ज़ालिक, तो इसका मतलब ये है कि ये जो चीज है ये आपस में मिले हुए हैं और लोग इसमें जिस वक़्त ये चीज खत्म दरमियान में स्प्लिट हो जाती है तो बस गुमराही हो जाती है। मतलब यह है कि जिस जो तौहीद का नाम तो लेते लेकिन अदब नहीं करता, उसका मतलब ये सिर्फ अदब का नाम लेता है, तौहीद का नाम लेता है, असल तौहीद नहीं उसमें। और जो अदब करते और अल्लाह जल्ला शानहू का तौहीद वो नहीं है, तो इसका मतलब वो अदब भी नहीं कर रहा। यानी वो यानी गोया कि हर चीज तब है जब दोनों हो। ये असल में बात यही, तो इसी तरह बिल्कुल बात है जैसे कि आप सल्लम के साथ कोई मोहब्बत करता है और आप सल्लम की बात नहीं मानता, सुन्नत पे नहीं चलता, तो आप सल्लम के साथ मोहब्बत भी नहीं है। और जो आप सल्लम की बात मानता है लेकिन आप सल्लम के साथ मोहब्बत नहीं है, तो उसका मतलब बात मानने का सिर्फ दावा है। यानी वो दोनों चीजों के होते हुए करार पा सकती है। तो यहां पर भी ये वाली बात है कि जो दीन की बात को गौर से सुनता है तो अपने आप को मोहताज समझ रहा है, अल्लाह जल्ला शानहू की अजमत का इदराक है उसको, तो अल्लाह जल्ला शानहू की फजल के वो खजाने जो है वो उसकी तरफ मुतवज्जो हो जाते हैं, अल्लाह ताला के फजल के खजाने उसकी तरफ मुतवज्जो हो जाते हैं। और ज़ाहिर है इसको उनको इसी की खुशखबरी दी गई है, यानी हदायत अल्लाह ताला उनको नसीब फरमाते हैं। हाँ जी, तो इसका मतलब ये हुआ कि हमें अदब करना चाहिए अल्लाह ताला की हर चीज की। जब कभी भी अल्लाह पाक की बात हो रही हो तो अदब के साथ उसको सुने। कभी कभी मैं देखता हूं कभी बयान होता है तो दूर दूर लोग बैठे होते हैं, उस वक्त वो बात दिल पे घराव गुजरती है कि ये ऐसा है जैसे कोई अखबार पढ़ रहा हो, यानी वो इस बात को इस तरह सुन रहे जैसे कोई अखबार देख रहा हो, क्योंकि जो अपने मतलब की बात होती है उस तरह कोई नहीं सुनता। मसल कि खुदा ना खास्ता, खुदा ना खास्ता, खुदा ना खास्ता, अल्लाह ना करे, अल्लाह ना करे, किसी को हेपेटाइटिस हो और कोई डॉक्टर स्पेशलिस्ट आया हुआ हेपेटाइटिस पे लेक्चर दे रहा हो, तो क्या ख्याल इस तरह दूर बैठ के सुनेगा वो? हाँ जी, सुनेगा इसको? वो सबसे करीब आएगा और मतलब इसको अल्लाह ताला की एक बड़ी नेमत समझेगा कि इतना बड़ा स्पेशलिस्ट आया हुआ है और वो मुझे मेरे मर्ज का दवाई बता रहा है, मेरे मर्ज के बारे में बता रहे है। तो वो जो है ना वो दूर नहीं बैठ सकता, वो करीब आएगा और कान लगा के सुनेगा कि कोई बात मिस ना हो जाए। ये असल में जो है ना वो उस बात की, तो जो दूर दूर बैठ के कड़े सुनते जैसे टेक लगा के कोई सुन रहा है, हाँ, या कोई इस तरह मतलब किसी और काम की तरफ मुतवज्जो होकर सुन रहा है, ये सुनना नहीं है, ये तकल्लुफ है, ऐसे सुनना नहीं है। जो वाकई सुनते हैं उन पर असर होता है, जिस पर असर नहीं होता तो सुन ही नहीं रहा। जो वाकई सुनता है उस पर असर होता है, और जो सुनने जो मतलब जो जिस पर असर नहीं उसका मतलब वो सुन ही नहीं रहा, वो सिर्फ सुनने की नकल कर रहा है। तो इसका मतलब ये हुआ कि अगर कोई शख्स अल्लाह की बात को अदब के साथ सुनता है तो उसमें भी तासीर है, क्योंकि हिदायत तो अल्लाह के हाथ में है। आप बेशक कितने लेक्चर सुन लें लेकिन अल्लाह पाक हिदायत ना दे तो ना नहीं मतलब जो नहीं मिलेगी। तो अब अगर अल्लाह जल्ल शानू किसी भी वजह से खुश होकर हिदायत दे दे तो बस काम हो जाएगा। तो यही बात है कि अगर कोई अल्लाह की बात को गौर से सुनता है तो उसने तलब का इजहार कर लिया, जब तलब का इजहार कर लिया तो फिर बाकी काम तो अल्लाह का है। वल्लज़ीना जाहदू फीना لینا ہدیانم سے بلانا، یہ بھی وہ آیت کریم ہے، جو مجھ تک پہنچنے کی محنت و کوشش کرتے ہیں ان کو ضرور بے ضرور ہدایت میں ہدایت کے راستے سے جاؤں گا، ہم ان کو ضرور بے ضرور ہدایت کے راستے. یہ اصل میں یہ دونوں کو ملا کے اگر دیکھے تو بالکل بات صاف ہو جاتی ہے کہ واقعتاً جو کوشش کر کے سنتے ہیں، کان لگا کے سنتے ہیں، اپنے آپ کو محتاج سمجھ کر سنتے ہیں، ان کے لیے اللہ پاک راستے کھول لیتے ہیں. حضرت مولانا انور شاہ کشمیری رحمۃ اللہ علیہ، ان کا حافظ اتنا تیز تھا کہ کسی کتاب کو ایک دفعہ پڑھ لیتے بس وہ مکمل یاد ہو جاتا. تو کسی نے ان سے کہا کہ حضرت یہ کیسے ہوا؟ فرمایا میں نے دین کی کسی بات کو ابھی تک ٹیک لگا کر نہیں پڑھی، اور قرآن پاک یا جو کوئی دینی کتاب ہوتی ہے، دینی کتاب میں حاشیے ہوتے ہیں اس طرح، تو حاشیے تو لوگ اس طرح کتاب کو اس طرح کر لیتے ہیں نا کہ دیکھنے کے لیے، تو وہ خود گھومتے تھے، وہ کتاب کو نہیں موڑتے تھے. یہ ادب تھا، اس ادب کے ذریعے سے اللہ پاک نے ان کو یہ کرامت دے دی. تو اس کا مطلب یہ ہوا کہ اگر ہم لوگ بھی اپنے آپ کو محتاج سمجھیں گے تو کام ہو جائے گا. تو چند چیزیں ہیں جو کہ انسان کو آج کل بہت مصروف رکھتی ہیں، جس کی وجہ سے صحیح چیزوں کی طرف دھیان نہیں ہوتا. ان میں سے ایک تو آج کل موبائل ہے، موبائل کے ساتھ انسان بہت مصروف ہوتا ہے، یہ ایڈکشن ہے، ایڈکشن ہو جاتی ہے. بس اس کے بعد پھر بس وہ پتہ نہیں انگلیوں کو شوق ہے یا آنکھوں کو شوق ہے، جو بھی ہے، لیکن بہرحال وہ سلسلہ چلتا رہتا ہے. آج غیر محسوس طریقے سے یہ سلسلہ چلتا رہتا ہے، جب نہیں ہوتا تو کجلی ہوتی ہے، تو بس پھر وہ دوبارہ اس کو اٹھا لیتا ہے. تو اس کی وجہ سے بھی انسان مصروف رہتا ہے اور اصل بات کو نہیں سنتا. دوسری بات یہ کہ اپنے آپ کو کچھ سمجھنا، جو اپنے آپ کو کچھ سمجھتا ہے وہ دوسری کی بات کو کچھ نہیں سمجھتا. تو ظاہر ہے یہی بڑا مسئلہ ہے، جو اپنے آپ کو کچھ نہیں سمجھتا ان کو اللہ تعالیٰ بہت کچھ بنا لیتا ہے. یہ بنیاد ہے. تو یہ اپنے آپ کو کچھ سمجھنا، چاہے وہ نسب کے لحاظ سے ہو، چاہے وہ پوسٹ کے لحاظ سے ہو، چاہے وہ مال کے لحاظ سے ہو، چاہے خوبصورتی کے لحاظ سے ہو، چاہے کمال کے لحاظ سے ہو، جو اپنے آپ کو کچھ بھی سمجھتا ہے تو اس کا مطلب ہے کہ اب اس کو کچھ بھی نہیں سمجھا جائے گا. یعنی مطلب ہے کہ اپنے آپ کو خراب کرے گا. تو اس وجہ سے اپنے آپ کو مٹا کے رکھنا. جتنے بھی ہمارے اہل اللہ گزرے ہیں انہوں نے اپنے آپ کو مٹھایا ہے. ہاں جی، اللہ پاک نے فرمایا یا ایھا الناس انتم الفقراء، اور واللہ والغنی الحمید. یہ دونوں باتیں جب ہیں کہ مطلب یہ ہے کہ اللہ پاک تو غنی ہے، وہ کسی کا محتاج نہیں ہے، تم محتاج ہو. پیغمبر سے بڑا کوئی نہیں ہوتا مخلوق میں. ہاں جی، تو موسیٰ علیہ السلام کیا کہتا تھا جس وقت وہ پہنچ گیا نا اپنے دوسرے علاقے میں؟ ہاں، رب انی لما انزلت علی من خیر فقیر، میں تو آپ کہ ہر چیز کے محتاج ہوں، جو بھی آپ مجھے پہنچائے میں اس کا محتاج ہوں. فقیر کا لفظ محتاج. تو جو اللہ کا محتاج ہے وہ حقیقت میں تو بہت بدانا ہے. تو یہ ہے کہ یہ اللہ پاک نے فرمایا تم فقرا ہو، تو یقیناً ہم فقرا ہے. اپنے آپ کو فقیر سمجھنا، اور فقیر اس طرح سمجھنا کہ کال حال دونوں سے ہو فقیر سمجھنا، پھر جو ہے نا مطلب یہ ہے کہ لوگ بھی مطلب ظاہر جیسے بھیک مانگنے والے کو دیکھتے ہیں کہ بھیک مطلب واقعی محتاج ہے، تو پھر لوگ بھی بھیک دیتے ہیں. اللہ جل شانہ ہم سب میں وہ صلاحیت اور صفات پیدا کریں جس کے ذریعے سے ہم اللہ پاک سے زیادہ لے سکیں. اللہ تعالیٰ اپنا تعلق نصیب فرما دے. وما علینا البلاغ. سبحان ربک رب العزت عما یصفون. السلام علیکم.